बिस्मिल्लाह रहमान रहीम, दुरूदो सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम। नसीम ज़िंदगी लेकर आपकी खिदमत में हाज़िर हैं। एक नई नसीम, एक नई सुबह और यकीनन एक नई ज़िंदगी के उम्मीद के साथ।
मैं भी सलाम अर्ज करता हूँ आपकी खिदमत
वालेकुम
में भी,
अस्सलाम
अपने
पढ़ो।
प्यारे प्यारे नाजरन की खिदमत में भी। एक मज़ेदार किस्म का और गर्मा गर्म सा प्रोग्राम आप लोगों की खिदमत में आज भी हम लोग लेके हाजिर हुए हैं। और प्रोग्राम नसीम ज़िंदगी की खासियत ये है कि हम लोग पूरी कोशिश करते हैं कि अपने पूरे प्रोग्राम में शुरू से लेकर आखिर तक आप लोगों की मालूमात में, हम लोगों की मालूमात में इजाफा हो सके, अच्छी चीज़ें सुनने को मिलें, अच्छी चीज़ें, बहरहाल अच्छी चीज़ें हमारी सुबह सवेरे सुनने को मिलेंगी तो हमारा दिन भी उसी तरह बेहतर गुजरेगा। तो
हम अपने प्रोग्राम का सबसे मुस्बत कह सकते हैं कि
हिस्सा जो है,
हिस्सा जो है वो पेश करने जा रहे हैं
बिल्कुल
हमेशा की तरह, और साथ में हम लोग देखेंगे इमाम हुसैन अलैहिस्सलाम की एक हदीस, इंशाल्लाह उस पर अमल करने की भी तौफीक हम लोगों को मिले।
परवंदे रसूल हजरत इमाम हुसैन अलैहिस्सलाम फरमाते हैं, बेशक सबसे ज्यादा बख्शने वाला वो शख्स है कि जो उम्मीद न रखने वाले को भी अता करें।
यकीनन बख्शने के लिए भी बहुत ज़्यादा बड़े बड़े दिल की ज़रूरत होती है, और यकीनन ऐसे मौका आ जाता है कि खुर्रम जो लोग कर्ज मांगते हैं बनिस्बत जो लोग वाकई यानी उनको ज़रूरतमंद हैं और आप उनकी मदद करते हैं, यानी कर्ज लेने वाले को पैसा देना सवाब उसका ज्यादा होता है, या कोई
अच्छा
चीज कर्ज देना सवाब उसका ज्यादा होता है। उसके वजह यह है कि वो जो हो सकता है जो मांग रहा है
जी
वो उसको वाकई जरूरत ना हो
ना हो
उस वक्त,
शायद
लेकिन जो
दे रहा है
कर्ज ले रहा है
जी।
उसको बहुत ही शिद्दत से जरूरत है, तो
अच्छा
इसीलिए उसका सवाब ज्यादा मुकर्रर किया गया।
जबरदस्त
यानी वाकई
बिल्कुल
इसको भी बख्शने वाले के लिए भी दिल
बिल्कुल
बहुत ही
इसको
बड़ा होना चाहिए और सोच समझ के बख्शना चाहिए, तो इसमें यकीनन एक मुआशरे की बहबूद भी उसमें दिखाई दे सकती है। हम लोग
बिल्कुल
का जो हफ्ते का मौजू चल रहा है वो है जो मुख्तलिफ माजूर अफराद हैं उनकी कैसे मदद की जाए, और ईरान में और मेरे ख्याल दुनिया भर में
बिल्कुल
ये दुनिया
दुनिया
भर में
बना
ये हफ्ता
दिन मनाया जा
मनाया
रहा है
जा रहा है और
बिल्कुल
ये दिन मनाया जा रहा है जो माजूर अफराद हैं उनके हवाले से।
बिल्कुल
बहरहाल इसमें हम लोग क्या कर सकते हैं उन लोगों के लिए, अपने माशरों में कैसे बेहतरी ला सकते हैं उनके लिए, इस पर इंशाल्लाह हम लोग गौर करेंगे। इसी हवाले से हम लोगों ने इस्लामाबाद स्टूडियो में अपने एक ईजाद करने वाले को एक
बिल्कुल
बुलाया है, यानी
आईटी
वो
से
उसके
ताल्लुक
बारे
है
में आईटी से ताल्लुक है
बिल्कुल
उनका और बहुत ही जबरदस्त ईजाद है, तो उसके हवाले से वो गुफ्तगू करेंगे इंशाल्लाह, और
हैदर
तेहरान
जमान साहब
स्टूडियो में हम लोग के
जी
साथ होंगे
हमारे साथ। तो डॉक्टर जहीर अब्बास होंगे
मेरे
यहाँ पर, और
पास।
जैसे कि पिछले हफ्ते से ब्यूटी क्लिनिक का मौजूम का चल रहा था, खूबसूरती पे बार उन्होंने फोकस किया हुआ था, और देखते हैं
अब क्या
कि
खूबसूरती बात कर, उम्र हो गई हम लोग की, अब क्या खूबसूरती पर हम लोग बात
बारह जो
करेंगे।
है उन्होंने कहा उनका वो मौजूद पिछले हफ्ते से चल रहा था, उसी को आगे बढ़ाएंगे इंशाल्लाह। और जैसे कि हसन ने बताया कि इस्लामाबाद से भी हैदर जमान साहब MIT वो हमें ज्वाइन करेंगे, और जैसे कि हसन ने बताया कि क्या किया जा रहा है वहां पर इन माजूर लोगों की जिंदगियों को बेहतर बनाने के लिए। तो ये हमारे मौजूद रहेंगे इंशाल्लाह। लेकिन बहुत अहम चीज़ जो है वो ये है कि आप लोगों का साथ प्रोग्राम नसीम ज़िंदगी में बहुत ज़रूरत है। वाइबर, व्हाट्सएप, facebook.com/SUT, और अभी आप हमारी स्क्रीन पर नंबर भी हमारे स्टूडियो के देख सकते हैं, उस पर कॉल कर सकते हैं, या कॉल करके अपना नंबर दे सकते हैं, या मैसेज करके अपना नंबर दें, हम आप लोगों को कॉल करने की कोशिश करेंगे।
तो हमारे साथ रहिए आज के प्रोग्राम में नसीम ज़िंदगी में, साथ में वर्जिश करिए, जान बनाइए, हिम्मत बढ़ाइए।
بسم اللہ الرحمن الرحیم امید کرتا ہوں کہ آپ نے پچھلے جتنے پروگرامز ہیں ان کو غور سے دیکھا ہوگا ورزش کر رہے ہوں گے اب ہم ایک اور ورزش کے ساتھ آپ کی خدمت میں حاضر ہیں ایک نئے اسٹیپ کے ساتھ بیٹھتے ہیں زمین پہ پلاٹس کے جتنے بھی سٹیپس ہم بیٹھ کے انجام دیتے ہیں اس میں جو ہے وہ ہمارے کمر گھٹنے اور دونوں پنجے ایک لیول پہ ہونے چاہیے. ابھی اپنی کمر کو ڈھیلا رکھیں گے, دونوں ہاتھوں کو اپنے دونوں ران کے نیچے رکھیں گے, سانس لیں گے اور سانس چھوڑنے کے ساتھ اپنی کمر کو سیدھا کریں گے. اگر اپنی کمر کو سیدھا نہیں کر سکتے اس انداز میں تو پھر اپنے دونوں پنجوں کو پیر سے دونوں پنجوں کو زمین سے اٹھا لیں اور ان کو سیدھا کر لیں. دونوں ہاتھ رانوں کے نیچے, سانس لیں گے, سانس چھوڑتے وقت کمر کو سیدھا کریں گے, دوبارہ سانس چھوڑیں گے, دوبارہ سانس لے کے سانس چھوڑیں گے اور اپنی کمر کو سیدھا کریں گے, کمر کو سیدھا کریں گے. اس ورزش میں بھی جب ہم اپنے سانس کو چھوڑیں گے تو ہمارا پیٹ اندر کی طرف ہونا چاہیے, سینہ باہر کی طرف نکلا ہونا چاہیے. اس کا نیکسٹ سٹیپ یہ کہ ہم اپنے دونوں ہاتھوں کو ران کے نیچے سے نکالیں گے اور دونوں ہاتھ آگے کی طرف لے کے آئیں گے, کمر ڈھیلی چھوڑی ہوئی ہے, دوبارہ سانس لیں گے, پیٹ کو اندر کریں گے, سینہ ہمارا نکلا ہونا چاہیے, بالکل اسٹریٹ ہونی چاہیے ہماری کمر. پھر دونوں ہاتھوں کو سامنے کی طرف لے کے آئیں گے اور دوبارہ اپنے ہاتھوں کو ران کے نیچے لے جائیں گے, سانس لیں گے, پیٹ اندر, سینہ باہر, کمر بالکل صاف کریں گے, اپنی سیدھی کریں گے, سینہ بالکل باہر نکلا ہونا چاہیے, پیٹ نکلا ہوا, سانس لیں گے, سانس چھوڑتے ہوئے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل سامنے رکھیں گے, دونوں کندھے ہمارے سیدھے ہونے چاہیے اور ہاتھ ہمارے کندھوں سے اوپر نہ ہو. اور یہ ہماری تھوڑی اس اسٹیپ میں نہ اوپر کی طرف جائے گی نہ نیچے کی طرف, بالکل اسٹریٹ ہونی چاہیے اور ہمارے دونوں ہاتھ بھی ہمارے کندھے کے لیول تک ہونے چاہیے. لیکن صرف ہمارا پیٹ اور ہماری جو کمر ہے اس کو بھی آپ ذہن میں رکھیں, جب ہم اپنے ہاتھوں کو آگے لے کے آئیں گے تو تھوڑا سا ہاتھوں کو 45 ڈگری کے لیول تک اوپر بھی لے کے جائیں گے. یہ نیکسٹ سٹیپ ہے اس ایکسرسائز کا. جو بھی آدمی یہ ورزش کرے وہ اپنی توانائی کے حساب سے اور جتنا ہاتھوں کو اوپر لے جا سکتا ہے اور جتنی سختی برداشت کر سکتا ہے اتنی ورزش کریں. سانس لیں گے, سانس چھوڑیں گے, کمر بالکل سیدھی, سینہ نکلا ہوا, پیٹ اندر کی طرف, سانس چھوڑتے وقت دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل پیر ہمارے سیدھے ہونے چاہیے, اگر پیر سیدھے نہیں رکھ سکتے تو پیروں کو اٹھا لیں گے. اب ہم ہاتھوں کو سیدھا کریں گے اور سیدھا کرنے کے بعد اوپر لے کے جائیں گے, دوبارہ نیچے لے کے آئیں گے, دوبارہ ہاتھوں کو ہم اپنے ران کے نیچے لے جائیں گے. ایک دفعہ اور اس ورزش کو دہراتے ہیں, سانس لیں گے, سانس چھوڑتے وقت ہم اپنی کمر کو سیدھا کریں گے, سانس لیں گے, سانس چھوڑتے وقت اپنے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے, سانس لیں گے, اپنے ہاتھوں کو دوبارہ اوپر لے کے جائیں گے. اور یہ دیکھیں 45 ڈگری کا, اس میں 45 ڈگری کا اینگل بن رہا ہے, دوبارہ ہاتھوں کو نیچے لے کے آئیں گے, سانس لیں گے, سانس چھوڑیں گے, سانس چھوڑتے وقت دوبارہ ہاتھوں کو ران کے نیچے لے جائیں گے. امید کرتا ہوں کہ آپ نے بہت دقت سے آج کا پروگرام دیکھا ہوگا, اس ایکسرسائز کو دیکھا ہوگا اور آپ ہماری ساری ایکسرسائزز کو دیکھ رہے ہوں گے, ہر اسٹیپ کو دیکھ رہے ہوں گے. انشاءاللہ آپ کے لیے صحت و سلامتی کے آرزو کے ساتھ خدا
حافظ.
جی ناظرین, پھر سے آپ سب کو خوش آمدید کہتا ہوں. انشاءاللہ کے ساتھ میں آپ لوگوں نے ورزش کی ہوگی, واقعی صحت کے لیے بہت زیادہ مفید ہے. انشاءاللہ اسی حوالے سے ایک بہت ہی اہم چیز, آج کل مسئلہ جو چل رہا ہے ہر ایک کے ساتھ چل رہا ہے, اب اس کی کیا وجوہات ہیں, اس کے پیچھے کیا ہیں, کیا ہم لوگوں کے طرز زندگی ہے یا بہرحال ہمارے ساتھ ساتھ ماحولیات میں جو تبدیلیاں آ رہی ہیں اس کی وجہ سے بھول سب کی بہت زیادہ بڑھ رہی ہے. ایک بہت ہی آسان راستہ ہے اور بہت ہی کہا جاتا ہے کہ آپ کو 10 سے 20 سال جوان کر دے گا. کس حد تک گارنٹی ہے وہ تو خیر سارے دانشور حضرات جانے, لیکن بہرحال یہ تازہ ترین تحقیقات کی خدمت میں ہم پیش کریں گے. ابھی ہم لوگ چلیں گے اسلام آباد اسٹوڈیو, ہمارے ساتھ ساتھیوں نے بتایا ہے کہ ہمارا رابطہ حیدر زمان صاحب سے ہو گیا ہے. آپ کی خدمت میں سلام عرض کرتا ہوں. چلیں حیدر زمان صاحب, میں روکتا نہیں ہوں, سوال بھی میں پوچھ لیتا ہوں ابھی. اور حیدر زمان صاحب, بہرحال ایک بہت ہی اہم ایجاد کے بارے میں آپ بات کرنے جا رہے ہیں جو بہرحال اس علاقے میں ہوئی ہے, ویسے ہو سکتا ہے دوسرے علاقوں میں دوسرے قسم کی ہوئی ہو معذور افراد کے لیے, لیکن اس علاقے میں ہونا
جی بالکل
اسی پہ کارنامہ بہت اہم
بالکل یہی کہ ریسرچ اس پہ ہو رہی ہے اس پہ کام ہو رہا ہے بہت بڑی بات ہے تو حیدر رضوان صاحب کیا کہنا چاہیں گے جو روبوٹک ہاتھ غالباً بنایا جا رہا ہے اسلام آباد میں کسی یونیورسٹی میں کیا کہنا چاہیں گے اس سلسلے میں آپ
حیدر زمان صاحب اگر آواز ہم لوگوں کی آ رہی ہے آپ تک تو آپ بتائیے کہ مہرل یہ جو ایجاد ہے اس کے بارے میں آپ تھوڑا ہم لوگوں کو بتائیے کہ یہ جو روبوٹک ہاتھ ہے یہ کہاں پر بنا ہے تفصیلات تھوڑی اس کی ہم لوگوں کو بتائیے اور ہمارے ناظرین کو یقینا ہم لوگ محظوظ ہوں گے
سے آواز ہماری جو ہے
آواز ہم لوگوں کی جا نہیں رہی ہے تو ابھی ہم لوگ ناظرین ہمارے ساتھی بتا رہے ہیں کہ ایک ساتھ میں چل کے ایک بریک لیں گے جب تک کوشش کریں گے کہ انشاءاللہ اس آواز کا بھی مسئلہ حل ہو جائے اس طرف سے تو تھوڑا بہت ڈیلے ہوتا ہے وہ سیٹلائٹ کنیکشن میں یہ سب مسائل بعض وقت پیش آ جاتے ہیں تھوڑا بہت ڈیلے ہوتا ہے لیکن ہمارے ساتھی انشاءاللہ کوشش کریں گے جلد از جلد اس مسئلے کو حل کریں ابھی چلتے ہیں ساتھ میں ایک بریک لیتے ہیں اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے آزادی ٹاور کے آپ نے مناظر دیکھے ابھی ہم لوگوں کا رابطہ انشاءاللہ کے ہو گیا ہے حیدر زمان صاحب آپ اگر ہم لوگ کی آواز آپ کو سنائی دے رہی ہے تو اس موضوع کے حوالے سے بتائیے کہ اسلام آباد میں جو تازہ ترین تحقیق ہوئی ہے اور اس میں ایک مصنوعی ہاتھ روبوٹک ہاتھ بنایا گیا ہے اس کے بارے میں ہمارے ناظرین کو بتائیے اچھا بہرحال ہمارے ساتھی ابھی بھی کوشش میں لگے ہوئے ہیں لائیو رابطوں میں یہ سب ہوتا ہی رہتا ہے آپ کو بہرحال معلوم ہی ہوگا اور خرم
یہاں پر کچھ
ہاں بالکل ہاں یقینا
جی بالکل ہمارے ساتھ عماد اللہ صاحب ہمارے ساتھ لائیو آن لائن ہے ہمارے ساتھ شکریہ ادا کرتا ہوں ریاض حسین صاحب ہمارے ساتھ موجود ہیں حسن شبیر احمد خان صاحب مرزا محمد مہدی صاحب کوثر علی صاحب اور ایک اور نمبر ہمارے ساتھ ہے 0096477 یہ بھی ہمارے ساتھ موجود ہیں اور بہرحال ہمارے بہت سے ناظرین ہیں ہمارے سے ہماری جو سیٹلائٹ کی انفارمیشن وغیرہ مانگی گئی ہے میں نے کوشش کی ہے ان کو بہرحال سیٹلائٹ کی انفارمیشن دینے کی اور اس کے علاوہ ویب سائٹ کا ہمارے ایڈریس جو بھی مشکلات ہمارے ناظرین کو اگر پیش آ رہی ہیں تو urdu.sahar.tv.ir سے آپ رجوع کریں آپ وہاں پر ہماری ساری فریکوینسیز ساری اطلاعات پروگرامز کے بارے میں سیٹلائٹس کے بارے میں وہ
موجود ہیں حیدر زمان صاحب سے انشاءاللہ کہ رابطہ برقرار ہو گیا ہے حیدر زمان صاحب آپ کی خدمت میں سلام عرض کرتا ہوں اور ہمارے ناظرین کو اس ایجاد کے بارے میں بتائیے جو اسلام آباد کی ایک یونیورسٹی میں کی گئی ہے یعنی روبوٹک ہینڈ یا مصنوعی ہاتھ میں پھر سے اپنا سوال دہراؤں گا انشاءاللہ کہ آواز پہنچ رہی ہوگی حیدر زمان صاحب سلام عرض کرتا ہوں آپ کی خدمت میں ہم لوگوں کو اس روبوٹک ہاتھ کے بارے میں بتائیے کہ یہ کہاں پہ ایجاد کیا گیا تھوڑی تفصیلات بتائیے ہمیں اور ہمارے ناظرین کو میرے خیال میں رابطہ برقرار کرنے میں تھوڑی پریشانی پیش آ رہی ہے تو ہم واقعی آپ سے معذرت خواہیں اور ناظرین بہرحال ہم لوگوں کے اطراف میں اگر دیکھیں تو اچھے خاصے لوگ رہ رہے ہوتے ہیں جن کو کچھ نہ کچھ چھوٹی سے اب یا ایج کی وجہ سے عمر کی وجہ سے یا بہرحال جو شروع سے ان کی پیدائش کے بعد ان کو بہت سارے مسائل درپیش ہیں ہم لوگوں نے کیا کیا ہے ان لوگوں کے لیے ایک بہت ہی چھوٹا سادہ سی مثال یہ ہے مثال کے طور پر بہت ساری دکانیں بہت سارے آپ لوگ ہوں گے یقینا آپ کی دکانیں ہوں گی ایک جو ہم لوگ بہت ہی غلط کام کرتے ہیں اور بعض پیش رفتہ ممالک میں پیش رفت کی ان کی وجہ یہی چھوٹی چیزیں ہیں یہ کہ معلومہ اگر ٹھیلا لگا ہوا ہے تو ایسی جگہ پہ لگا کے رکھیں گے کہ وہ حالت خراب ہو جائے, وہ صحیح سالم انسان وہاں سے نہ گزر سکے,
نہ گزر پائے,
نہ کہ یہ کہ مثلا ایک معذور انسان ہو.
بالکل.
یا مثال کے طور پر ہم لوگ کی دکان کے اندر کی چیزیں اچھی خاصی فٹ پاتھ پہ ہوتی ہیں,
ٹھیک, بالکل,
اگر فٹ پاتھ موجود ہو. ویسے یہ بھی ایک بہت بڑا
مسئلہ ہے.
اس کے علاوہ اگر کچھ بھی نہیں ہے تو ہم لوگوں نے اپنی گاڑی کے ذریعے, اپنے بائک کے ذریعے راستہ ایسا بند کیا ہوا ہے اور وہ ہم اپنا حق سمجھتے ہیں. حالانکہ اگر دیکھا جائے یہ ہم لوگوں کا حق نہیں ہے, بلکہ وہ جو کوئی استعمال کر رہا ہے آپ کے دکان کے آگے سے لے کر آپ کے گھر کے آگے سے, یعنی آپ کی جو باؤنڈری ہے, چار دیواری ہے, اس سے ہٹ کے وہ ایک جسے کہا جاتا ہے کہ عوام کی چلنے کی جگہ ہے, معاشرے کی چلنے کی جگہ ہے, آپ کے اپنی خصوصی ملکیت نہیں ہے.
حسن, اس میں ایک چیز میں بتاؤں گا, لیکن ہمیں بتایا جا رہا ہے کہ اسکائپ سے ہمارا انشاءاللہ اس پر رابطہ ہو گیا. میں سلام عرض کرتا ہوں حیدر زمان صاحب, آپ کی خدمت میں ہماری آواز پہنچ رہی ہے آپ تک؟ جی, بہت بہت شکریہ, معذرت کرتا ہوں آپ سے, تھوڑا سا فنی مشکلات کی وجہ سے آپ سے رابطہ نہیں ہو پا رہا تھا. حیدر زمان سوار, روبوٹک ہاتھ جو بنایا گیا ہے اسلام آباد کی ایک یونیورسٹی میں, اس کے بارے میں ہمیں تھوڑا سا بتائیں کہ یہ کیسے بنایا گیا, کہاں بنایا گیا, اور یہ کیسے جسمانی معذور لوگوں کی مدد کر سکے گا؟ اچھا,
اور یہ کوئی 6-7 سال پہلے بنایا گیا تھا, اور اس کو پھر اچھا مزید 4 سال بعد ایک اچھی صورت حال میں لایا گیا تھا.
ٹھیک ہے.
اس ہاتھ کا بنانے کا مقصد یہ تھا کہ جن لوگوں کے ہاتھ کٹ جاتے ہیں ایکسیڈنٹ سے یا کسی بھی چیز وجہ سے, بیسکلی جن کے پہلے ہاتھ ہوتے ہیں یا ٹانگیں وغیرہ ہوتی ہیں, اب وہ ڈسیبل ہو جاتے ہیں, معذور ہو جاتے ہیں, تو ان کے ساتھ یہ ہاتھ لگایا جا سکتا ہے. اور یہ ہاتھ کرتا ہے, یہ بہت ہی زبردست چیز ہے کہ بجائے اس کے کہ کس چیز سے اس کو کنٹرول کیا جائے ہاتھ سے, یہ وہ آپ کے سوچ سے کام کرتا ہے. جیسے آپ سوچتے ہیں کہ ہاتھ ہلاؤں یا انگلیوں کو کنٹرول کروں, آپ وقت کا اس انسان کا, معذور انسان کا اپنا ہاتھ نہیں ہوتا, نرو ہوتی ہے, اس سے سگنل لیتا ہے یہ ہاتھ, اور اسی سے وہ ہاتھ کو کنٹرول کرتا ہے, اور اس کے اندر کوئی بھی درمیان میں کسی کے ساتھ اور چیز انوالو نہیں ہوتی, صرف آپ کا دماغ ہوتا ہے, اس کو وہ ایمپلیفائی کر کے آپ کے اس کو مشین والے ہاتھ کو کنٹرول کرواتا ہے. اس کا مطلب ہے جیسے ہی انسان, جو انسان پہلے جس کا ہاتھ کٹ گیا تھا, ٹانگ کٹ گئی تھی, وہ پہلے قدرتی طور پہ جس طرح اپنے دماغ سے ہاتھ کو حکم دیتا تھا کہ اب یہ ہلے, انگلیاں ہلے, اسی طرح وہ ہاتھ اس حکم کے حساب سے اس کو کنٹرول کروائے گا.
ٹھیک ہے. اچھا حیدر زمان صاحب, یہ ابھی ہسپتالوں میں یا یونیورسٹیز میں کس لیول پہ ریسرچ ہو رہی ہے اس پہ؟ یہ آ گئی ہے مارکیٹ میں, اگر آ گئی مارکیٹ میں تو اس کو کیسے لیا جائے, اور کیا ڈاکٹرز اس کے بارے میں کیا کہتے ہیں؟
یہ چیز مارکیٹ میں ویسے بیچنے کے لیے تو نہیں لائی گئی, صرف اس پہ تجربات کیے جا رہے ہیں.
اچھا,
دو تین وجوہات ہوتی ہیں, یہ کچھ آپ کو اس چیز کو محفوظ بھی کرنا ہوتا ہے, کیونکہ یہ مشین ہے, انسان کے ہاتھ کو تو پتا ہوتا ہے کہ یار میں نے کسی سے ہاتھ ملانا ہے تو وہ کتنی دیر تک اس کو ہاتھ کو دبانا ہے میں نے, مشین کو یہ چیز نہیں پتا ہوتی, لیکن وہی کرے گی تو آپ اس کو بتائیں گے. اب اس کے لیے جو نئے تجربات کیے جا رہے ہیں کہ ہاتھ کے اندر مزید سینسر لگائے جا رہے ہیں, جو پریشر سینسر کہلاتے ہیں, کہ جس نے آپ کو ہاتھ لگایا یا کسی گلاس کو پکڑے گا تو اس کو پتا ہوگا کہ اس مشین کو کہ کتنی دیر تک اس کو میں نے پکڑنا ہے یا کتنا اس پہ زور لگانا ہے, کیونکہ مشین تو مشین ہے, وہ نہ سوچ سکتی ہے نہ اس کو پتا ہے کہ کس چیز کا کیا لمٹ ہے, کس لمٹ کے بعد وہ ٹوٹ جائے گی یا کس لمٹ سے زیادہ نہیں چلنا چاہیے. تیسری چیز یہ ہے کہ آپ کا اس کا کتنا تیزی سے جواب دے, آپ نے سوچا کہ میرا ہاتھ کسی سے ہاتھ ملائے تو کتنی دیر میں وہ ہاتھ ملائے گا, تو اس چیز پہ ریسرچ ہو رہی ہے, کیونکہ اس چیز میں ابھی بھی دنیا پیچھے ہے. اچھا, یہ چیز ہوگی. دوسری چیز ایک جو بہت اہم چیز ہے کہ یہ مشینیں ظاہر ہے یہ کھاتے کی تو نہیں ہے, لیکن ان کو پاور چاہیے ہوتی ہے, ان کو بیٹری چاہیے ہوتی ہے, بغیر بجلی کے چل نہیں سکتی. ان بیٹریز کا اپنا وزن ہوتا ہے, جس انسان جو معذور ہے اس کے اگر اس کو ہاتھ دیا ہے تو اس کے لیے اس کی بیٹری پاور لگانی ہے, اس کا وزن بہت زیادہ ہوتا ہے, تو اسی حساب سے وہ اس چیز کو ٹیکنالوجی پہ کام ہو رہا ہے کہ اس کے وزن کو کم کیا جائے, بیٹری کے بیٹری کی لائف زیادہ ہو, یعنی 2-3 دن تک بندہ اس بیٹری کو چلاتا رہے, ہاتھ چلتا رہے, ان چیزوں پہ ایکچولی اب ریسرچ زیادہ ہو رہی ہے. اسپیڈ سینسر کے بھی وہ خود اس کے ہاتھ پتا ہو کتنے زور سے کسی کا ہاتھ دبانا ہے یا گلاس کو پکڑنا ہے تو کتنے زور سے پکڑنا ہے, پھر جو سوچ رہا ہے اس کے حساب سے اس نے جواب دینا ہے, اور بیٹری پاور.
अच्छा हैदर जमान साहब, ये जो सेंसर्स इसके लगे हुए हैं ऐसे नजर आ रहा है कि बाजू पे बारल सेंसर लगाए, तो ये बाजू
मैं पूछने जा रहा था।
जी बिल्कुल, तो ये बाजू से कैसे ऑर्डर ले रहे हैं? जैसे मुझे तो लग रहा है कि ये जिल्द के ऊपर कुछ चिपकाया हुआ, यही सेंसर ही है मेरे ख्याल में, तो ये मसलन ये ब्रेन से क्यों नहीं लिए गए या क्या इसकी क्या स्टोरी है?
का जो मुझे बात समझ आई वो ये है कि आपके प्रेशर सेंसर होते हैं, हीट सेंसर होते हैं, प्रॉक्सिमिटी सेंसर होते हैं। जो प्रेशर सेंसर होता है किसी भी चीज को इंसान के अंदर कुदरती तौर पर अंदर ये सारी चीजें इंसान के जिस्म में डाल के दी है। आप इंसान के तौर पर हाथ की मिसाल ले लें, तो अगर आप किसी चीज को हाथ लगाते हैं तो आपको पता चल जाता है कि मैंने इस चीज को हाथ लगा लिया है।
ठीक है,
अगर आप उस चीज को दबाते हैं तो आपको ये भी पता लग रहा होता है कितना जोर से मैंने इसको दबाना है।
ठीक है,
तीसरी चीज आपको ये भी पता चल जाता है कि जिस चीज को मैंने हाथ लगाया तो उसका टेम्परेचर क्या है, उसका वो गर्म है ठंडी है क्या चीज है।
बिल्कुल,
आपको ये भी पता चल जाता है कि अगली चीज सख्त है नरम है। तो ये चीजें सारी चीजें अल्लाह मियां ने कुदरती तौर पर आपके हाथ में चीजें दी हुई है। बायोमेट्रिक पेपर,
बहरहाल बहुत बहुत शुक्रिया हैदर जमान साहब।
फायदा था कि एक चीज बना ली जो इंसान के दिमाग से उसको जवाब दे सकती है।
सही
जवाब तो दे दिया, अब उन्होंने उसके अंदर सेंसर लगाने हैं कि भाई ये इसको कब हद तक रुक जाए बजाय इसकी को नुकसान दे दे, क्योंकि वो मशीन है। तो सेंसर की ये सारी कुछ ऐसी चीजें हैं जो चीजें उसके अंदर आनी डालनी पड़ेंगी रोबोट्स में, तब जाके ये चीज कमर्शलाइज हो जाएगी, देख सकेंगे। ये सेफ्टी की चीजें होती है, अगर आप ये चीजें नहीं करेंगे, मतलब कि चीज को मैंने मुझे लगा दिया किसी ने वो प्रोस्थेटिक लिम्ब और मैंने उस रोबोट की मदद से किसी लोहे को पकड़ा और लोहे को तोड़ दिया, ये चीज तो अब पॉसिबल है, ये चीज मुमकिन है। इस चीज से बचाना है कि बजाय इसकी तो हाथ से किसी को नुकसान पहुंच जाए या वो बंदा खुद अपने आप को उस चीज से नुकसान पहुंच जाए।
अच्छा हैदर जमान साहब,
अब उसके अंदर लाई जा रही है इंटेलिजेंस रोबोट के अंदर जो इंसान के लिए इस्तेमाल की जा रही है कि वो खुद सेंस कर सकें कि कोई गलत काम तो नहीं हो रहा, गलत तो वो चीजें उनके अंदर लाई जा रही हैं। और ये चीजें भी रिसर्च में है और मजे की बात ये चीजें काफी आगे तक जा चुकी हैं और इनमें काफी तजर्बात करने के बाद उसको फाइनल शक्ल में ले जाया जा सकता है। मिसाल के तौर पे आपने देखा है लेटेस्ट गाड़ियां बनी हैं जो ऑटोनोमस हैं, ये रोबोट ऑटोनोमस हैं जो ऐसे काम कर सकते हैं जो बस आप उनको बता दें, वो उसको पता है किस तरह करना है और उसको पता है कि दूसरों को नुकसान पहुंचाए बगैर उन काम किए जा सकते हैं।
ये पूछना चाह रहा था मैं कि ये बारह रोबोटिक हाथ जो बारह बनाया जा रहा है पाकिस्तान के अंदर, तो इस पे कितना खर्चा आ रहा है? अगर हम बाहर से किसी ऐसे मुल्क में जहां ये हाथ बनाया जा चुका है वहां से उसको लेते हैं और इस्तेमाल करते हैं, तो इसका थोड़ा सा मुवाजना करेंगे हमारे लिए?
ये बड़े मजे की बात आपने पूछी कि दुनिया में जो सबसे पहले ये हाथ बनाया गया था वो अमेरिका में बनाया गया, तो उसकी कीमत बहुत थी, अगर आप उसको सस्ता कर लें तो वो 10 से 15-20 लाख से ऊपर थी।
अच्छा।
और जो लेटेस्ट उसके अंदर बनाया गया था वो 50 लाख से भी ऊपर था, तो वो आम आदमी उसको इस्तेमाल नहीं कर सकता, आम आदमी उसको खरीद नहीं सकता बजाय इसके कि जब तक हुकूमत उसका ना करे
सपोर्ट ना करे।
तो जो पाकिस्तान में बनाया गया वो बहुत ही सस्ता था, यानी कि अगर आप उसके अंदर बहुत ही अच्छी चीजें लगा तब भी वो 1 लाख रुपए तक उसकी कीमत जाती थी, जो इंसान आम आराम से उसको इस्तेमाल कर सकता है, उसको खरीद भी सकता है।
जबरदस्त
है कि पाकिस्तान के अंदर पाकिस्तान यूनिवर्सिटीज में इसके अंदर तजर्बात करना, इस पर रिसर्च करना आसान है बनिस्बत बाहर, क्योंकि वहां पे अफोर्ड नहीं कर सकते उस टेक्नोलॉजी।
सही,
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया हैदर जमान साहब। और बहरहाल ये ऐसी टेक्नोलॉजी है कि यकीनन मगरब में जब बनती है तो बहुत सारे उसके यानी साइट की जो चीजें होती हैं यकीनन बन जाती हैं, लेकिन उसकी कीमत इतनी ज्यादा हो जाती है कि आम इंसान एशिया में या तरक्की पजीर ममालिक में उसे अफोर्ड नहीं कर सकता और उसकी तरफ जा नहीं सकता। लेकिन ये बहुत ही अहम कदम है, मुबारकबाद पेश करते हैं इन तमाम स्टूडेंट्स को, इन तमाम तालिबे इल्मों को जिन्होंने वाकई जहमत करके ये काम किया है। और बहुत खुशी हम लोगों को होती है जब किसी हमसाया ममालिक में, इस्लामी ममालिक में ऐसी तरक्की यानी पेश आती देखने में मिलती है। और हम लोगों को भी चाहिए कि इसके बारे में यकीनन सोचें। आप देख रहे हैं कि मगरिब से आप यानी यकीन मानिए कि بالکل ابتدائی ترین بھی مدد نہیں ملتی اس سلسلے میں، خصوصاً مسلمان ریسرچ کے لیے، اور یہ واقعی ہمت افزائی کرنی چاہیے ایسے لوگوں کی، اور دیکھنا چاہیے، دیکھیے کتنے کم وسائل کے ذریعے کتنے اہم کام کیے جا سکتے ہیں۔ یہ وہی خرم جو ہم بات کر رہے تھے نا، کہ ہم لوگوں کو بہت معمولی چیزیں سوچنی چاہیے کہ ہم اپنے معاشرے میں کیسے خدمت کر رہے ہیں، تبدیلی لا سکتے ہیں اپنے معذور افراد کے لیے، حتیٰ بالکل لوگوں کے لیے بھی۔
بالکل آپ نے صحیح کہا حسن، جیسے آپ حیدر زمان صاحب نے بتایا کہ وہ تقریباً 10-15 لاکھ روپیہ کا بن جاتا تھا اگر باہر سے آپ نے منگوانا، اور یہ لوگ کیونکہ یہ ظاہر ہے لوکل مارکیٹ میں لوکل چیزیں استعمال کر کے خود بیٹھ کے بنا رہے ہیں، تو جو ہے 1 لاکھ میکسیمم انہوں نے کہا کہ 1 لاکھ سے اس پر
ریفرز، یعنی یہ مارکیٹ میں آنے تک اس میں 3-4 سال بھی لگ جائیں، لیکن بہت بہتر ہے کہ بہ نسبت یہ کہ ایسی چیز امپورٹ کی جائے اور اس کی ٹیکنالوجی کا بھی آپ کے
ہاتھ میں نہ آئے۔ بالکل صحیح۔
تو ابھی ہم لوگ ناظرین چلتے ہیں ساتھ میں ایک ویڈیو کلپ دیکھتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے، ڈاکٹر ظہیر عباس سے انشاءاللہ گفتگو شروع کریں گے۔ جی ناظرین، آپ لوگ دیکھ رہے ہیں نسیم زندگی، اور بہت ہی خوبصورت مناظر سے آپ لوگ محظوظ ہوئے ہوں گے، بہت ہی دلکش مناظر ہیں، اور ہم لوگ کو واقعی اس کے بارے میں سوچنا چاہیے کتنی عظیم چیزیں خدا نے بنائی ہیں، اور اس کی عظمت بہت ہی چھوٹی چیزوں میں دکھائی دیتی ہے، اس کے مخلوقات میں، اور ہم لوگوں کو اس کے بارے میں یقیناً سوچنا چاہیے، غور و خوض کرنا چاہیے۔ چلتے ہیں خرم کے پاس، اور ڈاکٹر ظہیر عباس بھی تشریف لا چکے ہیں، خوش آمدید کہتا ہوں۔
بہت شکریہ حسن جی۔ بالکل، ڈاکٹر ظہیر عباس ہمارے ساتھ موجود ہیں یہاں پر، اور ناظرین اسکن اسپیشلسٹ ہیں ڈاکٹر صاحب، اور گفتگو ہماری پچھلے ہفتے سے ان کے ساتھ چل رہی تھی بیوٹی کلینک کے سلسلے میں۔ ڈاکٹر صاحب آج کس طرف لے کے جائیں گے گفتگو کو؟ سلام عرض کرتا ہوں آپ کی خدمت میں، خوش آمدید بھی آپ کو کہتا ہوں۔
وعلیکم السلام، اور بہت شکریہ آپ کا، شکریہ آپ نے ہمیں انوائٹ کیا۔
بہت شکریہ ڈاکٹر صاحب، آپ نے ٹائم نکالا ہمارے لیے۔
ویلکم جی۔ بیوٹی کلینک کے بارے میں ہم پچھلے ہفتے میں بات کر چکے ہیں، اور اس میں جس مسئلے کی طرف ہم نے اشارہ کیا وہ رنکلز سے جو ہمارے چہرے کے اوپر پڑ جاتے ہیں، جھریاں پڑ جاتی ہیں، اور اس کا ریلیشن جو ہے وہ ایجنگ کے ساتھ، جیسے جیسے ہماری ایج بڑھتی ہے،
ٹھیک ہے،
اس کے حوالے سے ہم نے بات کی، اور پھر اس کو کم کرنے کے لیے مختلف جو رسے موجود ہیں ان کے بارے میں ہم نے بات کی، جن میں سے ایک کے بارے میں ہم نے ذکر کیا کہ بوٹاکس ہے، جس کے ذریعے جو ہے آپ بہت ہی تیزی سے جو ہے وہ ود ان 7 ڈیز جو ہے ایک ہفتے کے اندر اپنی یہ جھریاں جو ہے ان کو ختم کر سکتے ہیں،
ٹھیک ہے۔
لیکن یہ کہنا بھی بہت ضروری ہے کہ یہ جو ریڈکشن ہے یا رنکل جو کم ہوں گے، یہ تقریباً 6 مہینے تک چلیں گے۔
اچھا،
یعنی اس کے بعد آپ کو پھر سے اس کو
انجیکشن
لگوانا پڑے گا، اور یہ ایک سلسلہ ہے جو کنٹینیو رکھنا ہوگا۔ لیکن اس کا یہ مطلب نہیں ہے کہ ایسا شخص ہے جس نے ایک یا دو بار اس کو انجیکٹ کیا ہے اور اس کے بعد وہ یہ سوچے کہ نہیں اس سے یہ ہوگا کہ اس کے جو رنکلز ہیں وہ زیادہ ہو جائیں گے، اس طرح کا کوئی مسئلہ نہیں ہے۔
یعنی دو بار استعمال کیے پھر اگر استعمال نہیں کر رہا، یہ خوف نہیں ہونا چاہیے۔
جی بالکل، ایسا کوئی نہیں ہے، یعنی وہ ریٹرن ہو جائے گا اپنی پہلے والی جگہ پہ
جو پہلے تھا۔
بالکل، ایسا نہیں ہے کہ آپ کے جو رنکلز ہیں وہ بڑھ جائیں گے۔
ہاں ٹھیک ہے،
یہ بہت امپورٹنٹ ہے، اکثر یہ جو ہے وہ سوال پوچھا جاتا ہے۔ اور ایک اور جو نقطہ اس حوالے سے وہ یہ ہے کہ یہ جو ہم نے کہا کہ کنٹینیو رکھنا اس کو بوٹاکس کے حوالے سے، اس میں ہر بار جب آپ اس کو انجیکٹ کریں گے تو اس کا جو ڈیوریشن ہے وہ بھی بڑھتا چلا جائے گا۔
اچھا،
فار ایگزامپل آپ نے 5 یا 6 بار ہر 6 مہینے کے بعد اس کو انجیکٹ کیا ہے، اس کے بعد ہو سکتا ہے کہ 1 سال تک اس کا اثر جو ہے وہ باقی رہے،
ٹھیک ہے،
اور ایون جب آپ نے 10 بار اس کو انجیکٹ کیا ہے تو ہو سکتا ہے کہ اس کا اثر ہمیشہ کے لیے باقی رہے۔
بالکل ٹھیک، صحیح ڈاکٹر۔
اور جی بالکل، یہ جو تصویر ہے اس میں ہم جیل انجیکشن کے بارے میں بات کریں گے
ٹھیک ہے،
لیکن بوٹاکس کے حوالے سے میں صرف جو ہے وہ سائڈ افیکٹس کے حوالے سے بھی بتاتا چلوں، کیونکہ یہ بھی اکثر جو ہے وہ ڈر ہوتا ہے کہ اس سے کوئی مسئلہ پیش آئے۔
بالکل،
عام طور پہ سائڈ افیکٹ جو ہے اس کا کوئی نہیں ہے، لیکن اس کی شرط یہ ہے کہ ایک یہ ہے کہ ایک سٹینڈرڈ بوٹاکس جو ویال اس کا یوز ہو، یعنی سٹینڈرڈ ہو،
دوائی جو ہے وہ
نمبر 2 یا نقلی نہیں ہو، کیونکہ یہ بازار میں اویلیبل ہیں،
نمبر 2 بھی اویلیبل ہے۔
بالکل
ٹھیک ہے۔
اور دوسرا یہ ہے کہ جو شخص آپ کو انجیکٹ کر رہا ہے وہ پراپر جو ہے وہ ڈاکٹر ہو، ڈرماٹولوجسٹ ہو، اسکن اسپیشلسٹ ہو،
ٹھیک ہے،
کیونکہ آج کل ایسا بھی نظر آ رہا ہے کہ اکثر لوگ جو ہیں جو کہ نان پروفیشنل ہیں، اور ایون جو ایسے افراد جو کہ جن کا جو آپ کہہ لیں کہ میڈیکل سے کوئی ریلیشن نہیں ہے، وہ بھی یہ جو ہے اس کا انجیکٹ کر رہے ہیں، اس نتیجے میں ہو سکتا ہے آپ کو سائیڈ افیکٹس دیکھنے میں نظر آئے، جن میں سے ایک جو یہ ہے کہ ہو سکتا ہے آپ کی جو ڈسٹریبیوشن ہے آپ کے دروازے، انفیکٹ آپ کی جو فیس کی جو سمیٹری ہے، جو ایک خاص فارم ہے، وہ ہو سکتا ہے بگڑ جائے، फॉर एग्जाम्पल एक तरफ से आपके जो आईब्रो है वो ऊपर चला जाए,
अच्छा
दूसरी तरफ से नीचे हो जाए।
अच्छा यहाँ तक इस हद तक
बिल्कुल इस तरह, या ऐसा भी पॉसिबल है कि आपकी जो पिल्क है वो नीचे गिर जाए,
यानी आप उसको ऊपर नहीं कर सके,
बिल्कुल
ऊपर नीचे नहीं कर सके,
ऊपर नीचे नहीं कर सके।
अच्छा।
या इवन ये भी पॉसिबल है कि आपके जो लिप्स हैं,
ठीक है,
ये हो सकता है एक तरफ से नीचे एक तरफ से ऊपर चले जाए।
ओहो,
तो अगर जो है, फिर मैं ताकीद करूंगा, अगर एक प्रोफेशनल डॉक्टर, एक ट्रेन डॉक्टर अगर इसको इंजेक्ट करे और एक स्टैंडर्ड बोटॉक्स का इस्तेमाल करे,
ठीक है,
तो ये जो साइड इफेक्ट्स हैं ये नहीं होंगे।
अच्छा, अगर हम एक स्किन स्पेशलिस्ट, जिसको हम जानते हैं कि ये स्किन स्पेशलिस्ट के पास जाएं और उसको हम बोलें कि डॉक्टर साहब हमें जो है एक स्टैंडर्ड किस्म की बोटॉक्स लगाएं, तो हमें परेशान होने की जरूरत नहीं
जी
है।
अगर आप एक प्रोफेशनल शख्स के पास जाएंगे तो वो खुद इसका इस्तेमाल करेगा।
हाँ ठीक है, सही स्टैंडर्ड उसका।
लेकिन अगर ऐसा है कि आप जो है वो किसी, फॉर एग्जाम्पल आप
कंपाउंडर के पास, नर्स के पास,
ब्यूटी पार्लर के पास चले गए,
हाँ
तो जाहिर है वो प्रोफेशनल नहीं है,
पता ही नहीं है।
वो हो सकता है कि उसने किसी शख्स से जो है वो किसी दो चार दिनों में जो है वो थोड़ा बहुत इसकी ट्रेनिंग ली, लेकिन वो एक्सपर्ट नहीं है इस काम में।
अच्छा, जिस तरह के साइड इफेक्ट्स आपने बताए हैं, तो इसका मतलब ये इंजेक्शन लगाना हर किसी के काम बस का बात नहीं है।
बिल्कुल ऐसा ही है।
ठीक, सही।
तो इसके लिए जो है वो एक्सपर्ट होना जरूरी है।
ठीक, सही।
नेक्स्ट जो हमारी टॉपिक है वो ये है कि बाज़ का ऐसा होता है कि बोटॉक्स जो है वो अमल नहीं करता बाज जगहों पे, यानी फॉर एग्जाम्पल जिस तरह आप इस पिक्चर में देख रहे हैं, यहाँ पे जो है बोटॉक्स का कोई असर नहीं है। यहाँ पे अगर आपने ये जो रिंकल यहाँ पे झुरी पड़ जाती है
होंठों के नाक के आसपास,
अगर आपने इसको खत्म करना है तो आपको ऑगमेंटेशन करना होगी,
और
ये फिलर का इस्तेमाल
करना होगा। यहाँ पे काम ही नहीं करेगा,
यहाँ पे इसका कोई इस्तेमाल नहीं है।
ठीक है,
और उसके इवन साइड इफेक्ट भी यहाँ पे ज्यादा है। यही वजह है कि यहाँ पे फिलर का इस्तेमाल किया जाए,
फिलर का इस्तेमाल।
फिलर जब हम कहते हैं तो ये इसका ये मतलब है कि वो पोर करेगा उस जगह को जहाँ पे एक
खड्डा सा
गैप या गैप पड़ चुका होगा, उसको जो है वो
पोर
फिलर के थ्रू पोर कर सकते।
डॉक्टर साहब बहुत शुक्रिया, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे। नाज़रीन, आप लोग गुफ्तगू सुन रहे हैं डॉक्टर ज़हीर अब्बास की, बड़ी दिलचस्प गुफ्तगू चल रही है। ब्यूटी क्लिनिक का मौजू है, डॉक्टर साहब ने बोटॉक्स के बारे में बताया, उसके साइड इफेक्ट्स के बारे में बताया, ये भी बताया कि उसके साइड इफेक्ट्स अगर सही तरीके से सही शख्स लगाए तो उसके नहीं है। सर, फिलर के बारे में डॉक्टर बात कर रहे हैं, मिस ना कीजिएगा, अभी हम चलेंगे हसन के पास। जी,
बहुत बहुत शुक्रिया खुर्रम, बहुत ही अहम गुफ्तगु हो रही है और यकीनन बहुत सारे लोगों के लिए दिलचस्प भी होगी, खुसूसन जो लोग, बहरहाल आजकल एज छुपाना जो है वो बहुत ही आम सी बात हो गई है, तो जो लोग कामयाबी के साथ इसमें कामयाब हुए उनको मुबारकबाद पेश करते हैं। और अभी चलते हैं, साथ में एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, अभी हम लोग अभी गुफ्तगू कर रहे हैं इसी हवाले से कि कैसे आप खुद को बिल्कुल एक जवान बना सकते हैं बज़ाहिर जो मौजूदा चीज़ें हैं मार्केट में, और एक स्पेशलिस्ट के ज़रिए, एक माहिर के ज़रिए, हर एक के ज़रिए नहीं। और हम इसी हवाले से आपको बताएंगे इंशाल्लाह आप कैसे 20-30 साल खुद को ज़हनी लिहाज से जवान बना सकते हैं। तो अभी चलते हैं खुर्रम के पास, उसके बाद आपकी खिदमत में हम हाजिर होंगे।
बहुत शुक्रिया हसन। बहरहाल हमारे साथ यहाँ पर मिर्ज़ा मोहम्मद मेहदी साहब ने हमें गुड मॉर्निंग कहा है, बहुत शुक्रिया आपका अदा करता हूँ। और भी बहुत से मैसेज आए हैं, शुक्रिया करता हूँ हमारे नाज़रीन का जो हमारे साथ दे रहे हैं। कोई सवाल आप पूछना चाहें डॉक्टर ज़हीर अब्बास से तो सवाल भी आप पूछ सकते हैं। डॉक्टर साहब, फिलर के बारे में आप बात कर रहे थे जी,
और फिलर जो है इसके मुख्तलिफ मटीरियल्स हैं, आमतौर पर ये नॉन एनिमल सोर्स से इसका जो है वो एक्सट्रैक्शन की जाती है।
अच्छा,
यानी एक बैक्टीरिया है उससे इसको जो है वो एक्सट्रैक्ट किया जाता है, इस्तेखराज किया जाता है इसको। और इसमें इनफैक्ट जो आम तौर पे जो मोस्ट कॉमन फिलर है उसको हम हेलारोनिक एसिड कहते हैं। हेलारोनिक एसिड एक ऐसा मटेरियल है जो कि हमारी स्किन के अंदर मौजूद है।
ठीक है,
यानी एक ऐसा शख्स जिसकी एज फॉर एग्जांपल 30 और 40 के लगभग है, इस शख्स के अंदर जो इलास्टिसिटी है या जो आपकी स्किन की एक आपकी टेक्स्चर है,
ठीक है,
या उसकी जो एक खास फॉर्म है, उसकी वजह यह है कि उसके अंदर हेलारोनिक एसिड है, उसके अंदर प्रोटीन है मुख्तलिफ किस्म की जिसमें कोलेजन है, इलास्टीन है,
ठीक है,
और एक और जो अहम चीज है वो पानी है, यानी 70% जो हमारी स्किन है वो पानी के ऊपर तश्कील है।
ठीक है,
और ये जो सारी चीजें हैं ये आपस में मिलके एक स्ट्रक्चर बनाती हैं जो कि उसको आप उसकी प्रोटेक्शन और उसकी जो आप कह लें टेक्स्चर और फॉर्म जो है इसको मेंटेन रखती हैं।
ठीक है,
और जैसे ही हमारी एज बढ़ती चली जाती है या फॉर एग्जांपल जिस ऐसे फैक्टर्स जिनका हमने जिक्र पिछले हफ्ते में किया था जिसमें स्मोकिंग है, जिसमें स्ट्रेस है, जिसमें सन एक्सपोजर है, इस तरह या ऐसे अफराद जिनका न्यूट्रिशन जो है वो ठीक नहीं है, उस सूरत में ये जो चीजें जिनका मैं अभी जिक्र किया है ये बहुत जल्दी खत्म हो सकती हैं।
अच्छा।
यानी स्किन जो है वो ऐसा ऐसा हो सकता है ढीली होती चली जाए,
फ्लेक्सिबिलिटी
उसकी कम हो जाए, ऐसा ऐसा गिरना शुरू हो जाए, झुर्रियां पड़ना शुरू हो जाए, उस सूरत में जरूरी है कि हम फिलर जो है जहां पे हमको जरूरत पड़े वहां पे उसका, चूंकि हेलोरोनिक एसिड जिस तरह हमने कहा कि हमारी स्किन के अंदर मौजूद है और यही मटेरियल जो है हम बैक्टीरिया से लेके उसको जो है इंजेक्ट करते हैं और वही जगह जो खाली हो चुकी होती है उसके अंदर आके इंजेक्ट करते हैं।
तो यहाँ फिलर आप
यहाँ पे देखें बाल का, जैसा कि हमने कहा कि इसका नाम फिलर है,
पोर करना,
बिल्कुल
पोर करना, खाली जगह को पोर करना,
जहां भी आपको कोई भी डिफेक्ट नजर आए वहां पे इसको आप पोर कर सकते हैं।
ठीक है,
ऐसा नहीं है कि सिर्फ इसका इस्तेमाल जो झुर्रियों के लिए ही हो।
ठीक है,
बाज़ का ऐसा होता है कि आपके अंदर कोई स्कार पड़ चुका है, फॉर एग्जांपल आपने कहीं पे गिरे हैं या कोई जख्म आ चुका है, उस जख्म की वजह से हो सकता है वहां पे गैप बिल्कुल पड़ चुका हो, उसको फिल करने के लिए भी आप इसका इस्तेमाल कर सकते हैं। जिस तरह की आप इस तस्वीर में देख रहे हैं,
ठीक है,
अभी लेफ्ट जो तस्वीर है इसमें बिल्कुल स्कार जो है वो बहुत वाज़े है,
बिल्कुल,
लेकिन राइट में इवन पता तक नहीं चल रहा कि
फिलर लगा दिया,
फिलर जो है वो लगा है, ये बिल्कुल एक नॉर्मल स्किन हो चुकी है। तो इसका इस्तेमाल जो है इवन जिस तरह के हमने बोटॉक्स के बारे में बात की थी कि इवन मुख्तलिफ बीमारियों में इनका इस्तेमाल किया जा सकता है, ये सिर्फ ब्यूटी के लिए नहीं है,
खूबसूरती के लिए नहीं,
बिल्कुल, यानी इसके जो है वो मल्टीपर्पज है। और बाज का यूँ होता है कि फॉर एग्जाम्पल कोई ऐसा शख्स जो कि यहाँ पे खास तौर पे एक जो
लाइन है, लाइन सी पड़ जाती है
और ये लाइन इतनी डीप हो सकती है,
ठीक है,
कि हो सकता है कि वो देखने में बहुत
अजीब
भद्दी नजर आए,
ठीक है,
तो इसको भी यहाँ जो है हम फिलर के थ्रू पोर कर सकते हैं,
ठीक है।
और बाज़ का यहाँ पे ऐसे अफराद जो कि हमने बहुत सारे ऐसे पेशेंट देखे हैं जिनके जो है वो फॉर एग्जाम्पल उन्होंने अपना वेट जो है वो कम किया है मुख्तलिफ जरियों के थ्रू, यानी पहले जो है वो मोटापे का शिकार थे, अब उन्होंने अपना वेट कम किया है, वेट कम करने की वजह से उनका चेहरा जो है वो यहाँ से अंदर चला गया है,
ठीक है,
यानी उनके जो चिक्स हैं वो बहुत छोटे हो गए और देखने में बहुत बुरा नजर आता है,
हड्डियां, ये हड्डियां बाहर आ जाती हैं और
बिल्कुल ऐसे, क्योंकि वो जो स्केल्टन है जो जो चेहरे की
अल्लाह ताला ने बनाई,
बिल्कुल वो तो अपनी जगह पे मौजूद है, यही वजह है कि यहाँ पे जब खाली पड़ जाता है तो इसको भी हम फिलर के थ्रू पोर कर सकते हैं।
लेकिन डॉक्टर माजरत के साथ गुफ्तगू आपके साथ बढ़ाएंगे, वक्फा एक थोड़ा सा हम लेने, लेकिन मैं यहाँ पर ये चाहूंगा कि डॉक्टर इससे पहले कि गुफ्तगू आप आगे बढ़ाएं, इन मौजूआत को लेके बहुत से तहफ्फुज़ात होते हैं लोगों के कि भाई यार ये क्या चीज अंदर डाली जाती है, कल को खराब हो जाएगी, कौन डालेगा, तो अगर मैं चाहूंगा कि अगले हिस्से में अगर आप इस पर बात करें और इंशाल्लाह अगले हफ्ते हम जो है मजीद जो मौजूआत हैं आपके उन पर भी बात करेंगे। अभी हम चलेंगे हसन जी। हसन
बहुत बहुत शुक्रिया खुर्रम, एज कम करने की बात हो रही है तो हम बताएं कि आप ज़हनी लिहाज से कैसे अपनी एज कम कर सकते हैं। तो एक बहुत ही अहम तहकीक हुई है CUMC, ये है कोलंबिया यूनिवर्सिटी मेडिकल सेंटर, और वहाँ पे पता चला है कि भाई देखा जाता है यानी आम हालात में कि उम्र के साथ साथ भूल भी बढ़ने लगती है, तो इसका एक बहुत ही जबरदस्त इलाज निकाला गया है। चॉकलेट में खास चीज होती है, वैसे चाय की पत्ती और इसी तरह बास फलों और सब्जियों में एक फ्लेवेनॉइड नाम की एक चीज होती है, तो ये उसी के ज़ेर मजमूआ एक चीज है, और उस फ्लेवेनॉल है जो चॉकलेट पाउडर में बहुत ज्यादा दिखाई देती है, वो आम पाउडर नहीं बल्कि जो बिल्कुल आप समझिए कि कोको जो फल होता है उसमें से जो बराह रास्त जो निकलती है चीज उसमें ज्यादा मौजूद होती है, और बाद में मुख्तलिफ चीजों की वजह से वजूहत की वजह से उसमें यानी चॉकलेट का मजा लाने के लिए या उसे पाउडर बनाने के लिए या कितनी देर बाहर रह गया है वो फल, तो वो तमाम चीजें जो हैं वो काफी हद तक तब्दील यानी मकदार कम कर देती हैं फ्लेवोनॉइड की। तो यहाँ पे जो चीज देखी गई वो ये है कि अगर मुख्तलिफ लोगों में 3 महीने की एक डाइट पर फ्लेवेनॉल उनको दिया जाए और बहरहाल पाउडर की शक्ल में और मुख्तलिफ शक्लों में उनको जब दिया गया, तो ये चीज देखी गई कि जब एक बहुत ही आम सा एक पैटर्न यानी उनको जब दिया गया कि मसलन उसको हल करें, एक मुअम्मा आप समझिए कि मसलन उनको जब दिया गया कि हल करने के लिए, तो उसमें ये पता चला कि तकरीबन जो 60 साल के अफराद थे वो एक 30 से 40 साल इंसान की तरह उस मुअम्मे को हल कर रहे थे, और काफी हद तक उनका यानी ये मसला हल हो गया था कि भूल उनकी कम हो गई थी। तो ये अब देखा जा रहा है कि इसके जरिए कैसे इसके यानी मुख्तलिफ प्रोडक्ट्स मार्केट में लाए जाएं ताकि बेहतर से बेहतर तरीके से हल हो सके इसका मसला। और एक जो बहुत ही अहम नुक्ता इस बीच में है वो ये है कि खाली चॉकलेट के इस्तेमाल से ये चीज हल नहीं हो सकती, बल्कि उसकी एक खास मकदार होनी चाहिए, या आप जाके खुद कोलंबिया यूनिवर्सिटी मेडिकल सेंटर के वेबसाइट पर भी जाकर आप इसके बारे में देख सकते हैं, ताजा तरीन तहकीक है उनकी। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। جی ناظرین آپ لوگ ملاحظہ فرما رہے ہیں پروگرام نسیم زندگی وقت ضائع کیے بغیر چلتے خرم کے پاس.
بہت شکریہ حسن جی. بالکل ڈاکٹر ظہیر عباس ہمارے ساتھ یہاں پر موجود ہیں گفتگو کے سمے, اور ڈاکٹر صاحب جیسے کہ آپ لوگوں کو معلوم ہے اسکن اسپیشلسٹ ہیں, ہماری گفتگو ڈاکٹر صاحب کے ساتھ چل رہی ہے کیسے بہرحال اپنی جلد کو خوبصورت بنایا جا سکتا ہے, کیسے اپنا خیال رکھا جا سکتا ہے. ڈاکٹر صاحب میں چاہوں گا کہ یہ آپ نے بوٹاکس کے بارے میں بتایا, فیلر کے بارے میں بتایا, یہ ایسی چیزیں جن کے بارے میں جب گفتگو شروع ہوتی ہے تو بہت ہی عجیب و غریب قسم کی باتیں مختلف لوگوں کی طرف سے سننے کو ملتی ہیں. ڈاکٹر صاحب یہ ان کے بارے میں ہمیں تھوڑا سا واضح بتائیں کہ ان کے نقصانات ہیں یا نہیں ہیں, کیونکہ جتنا ہم سنتے ہیں یہی سنتے ہیں کہ جی نقصان ہے, یہ یہ ہو جائے گا, خراب ہو جاتی ہے جلد, اور یہ چیزیں بڑی عجیب و غریب قسم کی چیزیں سننے ملتی ہیں, کیوں ہے ایسا؟
جی سب سے پہلے تو وہی جملہ جو ہے میں ریپیٹ کروں گا کہ اگر ایکسپرٹ اس کو انجیکٹ کرے, اور اگر ایسا شخص جو کہ ڈاکٹر ہو, ڈرمیٹالوجسٹ ہو یا کاسمیٹک سرجن ہو, اس کو اگر انجیکٹ کرے تو اس صورت میں اس کے عام طور پہ سائیڈ افیکٹس ہیں وہ بہت کم ہوں گے,
ٹھیک ہے.
لیکن اگر نان اسپیشلسٹ لوگوں کے ہاتھ اگر یہ کام اگر آپ کروائیں گے تو اس صورت میں اس کے سائیڈ افیکٹس ہیں وہ بڑھ جائیں گے,
ٹھیک ہے.
لیکن پھر بھی ظاہر ہے ایک فارن باڈی جو ہے, ایک فلر جو ہے, وہ ایک ظاہر ہے ایک ایسا مٹیریل ہے جو کہ آپ بیکٹیریا سے لے رہے ہیں,
ٹھیک ہے.
تو ہو سکتا ہے کہ کچھ نہ کچھ سائیڈ افیکٹ اس کے ہوں,
ٹھیک ہے.
عام طور پہ اس کے سائیڈ افیکٹ جو ہیں وہ آپ کہہ لیں کہ اگر 100 لوگ اس کو انجیکٹ کریں تو صرف ایک یا دو لوگوں کے اندر اس کے سائیڈ افیکٹ نظر آتے ہیں, اس سے زیادہ نہیں.
اچھا اس کی کیا وجہ ہے کہ وہ لگانے والا ٹھیک نہیں تھا یا آپ کے ساتھ مسئلہ ہے؟
اس کو یہ دیکھیں ایک ٹوٹلی جو ہے کلیکٹیولی اس کے جو آپ کہہ لیں کہ سٹیٹس ہیں ہمارے پاس, لیکن اس میں یہ جو ہے وہ بالکل الگ الگ یہ نہیں کیا جا سکتا کہ کس وجہ سے ہو سکتا ہے. لیکن یہ کہ اس میں جو سائیڈ افیکٹ ہیں وہ یہ ہیں کہ ایک یہ ہے کہ یہاں پہ جہاں پہ آپ انجیکٹ کر رہے ہیں, فار ایگزامپل اگر آپ اس ایریا میں آپ نے انجیکٹ کیا ہے,
ٹھیک ہے,
تو اس صورت میں یہاں پہ ہو سکتا ہے تھوڑی سویلنگ,
اچھا,
اور یہ سویلنگ جو ہے آہستہ آہستہ بعد میں ہو سکتا ہے کہ ہمارا جو دفاعی نظام ہے, چونکہ ایک فارن باڈی آپ کے بدن کے اندر
ایسی چیز جو ہمارے بدن سے تعلق نہیں ہے اس کا, اس کو آپ نے ڈال دیا
اندر آئی ہے. آل دو جس طرح کہ ہم نے بات کی کہ یہ اس کو ایسے بنایا جاتا ہے کہ ہمارے انسان جو ہماری جو دفاعی نظام ہے اس کے ساتھ یہ کمپیٹیبلٹی اس کی ہو,
دوستی ہو جائے
بالکل, لیکن پھر بھی کچھ افراد ایسے ہیں جو کہ اس کو ریجیکٹ کر دیتے ہیں,
یعنی ان کا دفاعی سسٹم
نہیں کرتا,
دفاعی سسٹم ان کا کہتا ہے کہ یہ نہیں, یہ ہمارا سیل نہیں ہے, یہ ہمارا خلیہ نہیں ہے,
بالکل. تو اس صورت میں ہو سکتا ہے کہ وہاں پہ ہمارا دفاعی نظام جو ہمارے جتنے سیلز ہیں وہ اس کے ارد گرد جمع ہو جائیں, اور وہاں پہ ایک آپ کہہ لیں کہ ایک جنگ جو ہے وہ شروع ہو جائے,
ٹھیک ہے.
اور اس جنگ کے نتیجہ میں ہو سکتا ہے وہاں پہ ایک ایسے ایک گٹھلی سی بن جائے, ایک میس جو ہے وہ بن جائے, اور بالکل, اور یہی جو ہے وہ بالکل ختم نہیں ہو پائے. یعنی بجائے اس کے کہ آپ جو ہے وہ اپنا ایک نتیجہ دیکھ پائیں, آپ جو ہے وہ اپنے چہرے کو خوبصورت بنا پائیں, اس صورت میں ہو سکتا ہے کہ وہاں پہ ایک نیا جو ہے وہ سائیڈ افیکٹ بن چکا ہے, اور اب آپ اس کو ٹریٹمنٹ جو ہے وہ کروائیں. لیکن اس کا ٹریٹمنٹ بھی اویلیبل ہے, اس کے لیے جو ہے وہ سائنسدانوں نے ظاہر ہے جس طرح ایک آپ کو پتا ہے کہ ایک جب وائرس آتا ہے جس طرح ہمارے کمپیوٹر کے لیے, تو اس کے لیے اینٹی وائرس جو ہے اویلیبل ہے,
ٹھیک, بالکل ٹھیک.
تو یہی یہاں پہ چیز ہے, جب ہیلورونک ایسڈ جو ہے ہم اس کو انجیکٹ کرتے ہیں,
ٹھیک ہے,
تو اس کو ختم کرنے کے لیے ایک انزائم بنایا گیا ہے جس کو ہیلورونیز کہتے ہیں,
ٹھیک,
یہ جو ہے جب آپ انجیکٹ کریں گے تو آہستہ آہستہ اس مٹیریل کو جو ہے وہ
کھا جائے گا,
اور آہستہ آہستہ آپ اپنی پراپر پچھلے جو پہلے والی پوزیشن ہے اس جگہ پہ واپس آ جائے
گا. بہت شکریہ ادا کرتا ہوں آپ کا, انشاءاللہ اگلے ہفتے ہم پھر کوشش کریں گے کہ آپ سے ٹائم لے سکیں, اور آپ مزید اگر بیوٹی کلینک میں اور جو چیزیں ہیں جو انسان کو اس کی جلد کو بہتر بنا سکتی ہیں اس پہ بار بار بات کریں. بہت شکریہ ڈاکٹر صاحب, آپ نے بڑی مفید آج گفتگو کی ہمارے ناظرین کے, شکریہ ادا کرتا ہوں, آپ تشریف لائیں.
جی بہت ویلکم.
جی بہت بہت شکریہ خرم, اور ہمارے ناظرین کو بھی یقیناً یہ گفتگو پسند آئی ہوگی. ناظرین ابھی ہم لوگ بہرحال ہمارے ساتھی بتائیں گے وقت ہم لوگ کتنا لینا ہے, کتنا ہے ہم لوگوں کے پاس, اور ابھی ہم لوگ چلیں گے ایک بریک لیں گے, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. جی ناظرین آپ لوگ آخری حصہ دیکھ رہے ہیں پروگرام نسیم زندگی کا, اور بس کل کے موضوعات کے بارے میں ہم آپ کو بتاتے ہیں.
حسن ہمارے ساتھ کل دیپن جان گھوش ہوں گے جن کا پارا وہ پی ایچ ڈی کر رہے ہیں نینو ٹیکنالوجی تہران یونیورسٹی آف میڈیکل سائنسز سے, اور انہوں نے کہا ہے کہ وہ ہمیں بتائیں گے کہ نینو ٹیکنالوجی کیسے مختلف بہرحال شعبوں میں کیسے معذور لوگ جسمانی طور پہ معذور لوگوں کی مدد کر رہی ہے. یہ تو ہمارا بہت اہم موضوع رہے گا ان کے ساتھ, اور اس کے علاوہ ہمارے ساتھ ڈاکٹر زارا زیدی صاحبہ دہلی اسٹوڈیو سے ہمیں دوبارہ جوائن کریں گی, اور انشاءاللہ ان سے بھی ہم اپنے ہفتے کے موضوع کے سلسلے میں گفتگو کریں گے.
انشاءاللہ ہفتے کا موضوع ہم لوگوں کا چل رہا ہے معذور افراد اور کیسے ان کو معاشرے میں ان کی اپنی پوزیشن جو اہم ترین پوزیشن ہونی چاہیے ان کو وہ پوزیشن عطا کی جائے، یہ نہ ہو کہ وہ ان کو اپنے حق مانگنے کے ہم لوگوں سے یعنی مانگ کرنی پڑے بلکہ ہم لوگ خود ان کو چیز آفر کریں۔ تو یہ تھا آج کا پروگرام، یقیناً آپ لوگوں کو پسند آیا ہوگا، اور کل تک کے لیے ہمیں اجازت دیجیے، خدا حافظ۔